सड़क सुरक्षा जीवन रक्षा नमस्कार अनि शुभ प्रभात स्वागत छ सिप्रति तथा टाटा मोटर्सको सहकारीमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारीमा कार्यक्रमको साथमा उपस्थित भएको छु रोशन केसी र मलाई प्राविधिक सहयोग गर्दै हुनुहुन्छ मनोज विष्टले तपाईँ कार्यक्रम सड़क र सवारीलाई शनिबार बाहेक हरेक दिन सभा 9 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क जसलाई तपाईँ काठमाडौँमा 90 मेगाहर्जका साथै उज्यालो अनलाइन .com र उज्यालो एपबाट पनि सुन्न सक्नुहुन्छ र समय मिलाएर हाम्रा कार्यक्रमहरू डाउनलोड गरेर सुन्न पनि मिल्छ कार्यक्रम सड़क र सवारीमा हामी सड़क र सड़क सुरक्षाका विषयलाई समेट्छौं एउटा सड़क प्रयोगकर्ता भएपछि तपाईँले अप्नाउनुपर्ने सावधानी र जान्नुपर्ने कुराहरू कार्यक्रमका विषय हुन्छन् र त्यसैसँग सम्बन्धित रहेर हामी तपाईँको यात्रालाई सुरक्षित बनाउने प्रयत्न गर्छौं
ट्राफिक माना भाई सबैले माना भाई सबैले हुँदैन कसैले ट्राफिक नियम यात्रु चालकलाई सडक यात्रा चिनभरको भए नि सचेत बनाऊ जुनी भरिलाई
कार्यक्रम सड़क र सवारीमा हामीसँग ट्राफिक अपडेट सड़क र सवारी सरोकार प्रश्न हाम्रो जवाफ सीताराम हाछेतुको सामाजिक सञ्जालमा सोधेको प्रश्नमा तपाईँले व्यक्त गर्नुभएको विचार सड़कबाट चालक सवारी साहित्य जस्ता विभिन्न खण्डहरू हुन्छन् र आजको कार्यक्रममा हामीसँग काठमाडौँ उपत्यकाका विभिन्न ठाउँका ट्राफिक अपडेटका साथै दुई पाङ्रे सवारी साधनमा सुरक्षित यात्रा गर्नको लागि मुख्य मानिने हेलमेटको गुणस्तरीयताको विषयमा हेलमेट्स नेपालका सहसंस्थापक सजल जोशीसँग कुराकानी गरेका छौँ त्यो सुनाउँछौँ हामी
तपाईँले अब 5 लाख 10 लाख यति लाखहरू तपाईँले बाइकमा इन्भेस्ट गरिराख्नु भएको छ अनि आफ्नो जिउ आफ्नो ज्यान जोगाउन एटलिस्ट 5,000, 10,000, 15,000 जति हेलमेटमा इन्भेस्ट गर्नु केही पनि नराम्रो कुरा चाहिँ होइन यो चाहिँ अब हामीले एज अ चालक हामीले आफूले नै अवेर हुनु पऱ्यो कि
सामाजिक सञ्जाल फेसबुकमा तपाईँले दिनुभएको प्रतिक्रियाहरू नेपाल ट्राफिक प्रहरीका पूर्व निरीक्षक सीताराम हाछेतुसँग अव्यवस्थित पार्किङलाई कसरी व्यवस्थित गर्न सकिएला भनेर कुराकानी गरेका छौँ त्यो सुनाउँछौ
5 वर्षभित्र पछि कुनै गाडीहरू सडकमा पार्क गर्नुहुन्न सडक भनेको गुड्ने ठाउँ हो त्यो अनि अर्को कुराहरू अब 5 वर्षमा अब तुरन्तै सरकारले के गर्नुपर्छ भने अब 12 देखि 3 बजेसम्म मात्रै त्यो मुखे पार्किङ स्थल नबनाएसम्म 12 देखि 3 बजेसम्म हामी गाडी सडकमा पार्क गर्न दिने पिकअपमा गर्न नदिने त्यो पनि आउनु पर्यो
दोलखा घर भई काठमाडौँमा बसेर ट्याक्सी चलाउँदै आउनुभएका ट्याक्सी चालक विष्णु घिमिरेसँग गरिएको कुराका साथै सवारी पछाडि लेखिएका सवारी साहित्य पनि तपाईँले सुन्न सक्नुहुन्छ र आजको लागि हामीले हाम्रो फेसबुक पेज यानि कि उज्यालोको फेसबुक पेजमा सोधेका छौँ अव्यवस्थित पार्किङको व्यवस्थापन गर्न के गर्नु पर्ला यो प्रश्नको उत्तरको लागि तपाईँले हाम्रो उज्यालोको फेसबुक पेज UJYAALOमा गएर आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ साथै त्यसमा तपाईँले आफू रहनु भएको स्थानको ट्राफिकको अवस्था सवारीको अवस्था सड़कको अवस्थाको बारेमा पनि हामीलाई मेसेज गर्न सक्नुहुन्छ हामी तपाईँको उपयुक्त विचारलाई कार्यक्रममा समेट्छौँ कार्यक्रमको सुरुवातमा अब भने प्रस्तुत गर्छु ट्राफिक अपडेट ट्राफिक महाशाखाले दिएको जानकारी अनुसार यति बेला काठमाडौँका सबै क्षेत्रहरूमा सवारीको आवाजावत सामान्य रहेको छ आज प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जाने कार्यक्रम भएकोले त्यो बेलामा भने ट्राफिकको अवस्था अलि जाम रहने हामीले जानकारी पाएका छौँ उहाँ जाने कार्यक्रमको समय भने 1:30 बजे रहेको छ र उहाँले प्रयोग गर्ने रूट बालुवाटार भाटपटिनी नक्साल भगवती ज्ञानेश्वर रातोपुल गौशाला तेलगंगा हुँदै उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम रहेको छ यो रूटमा पर्ने आसपासका ठाउँ र यो रूट केही समयको लागि भने जामको अवस्था रहने हामीले जानकारी पाएका छौँ ठूला हेभी मानिने सवारी साधनहरू 1 घण्टादेखि आधी घण्टासम्म रोकेर राख्न सक्ने सम्भावना रहेको छ भने अरू सवारी साधनहरू 10 देखि 15 मिनट मात्र रोकिने हामीले जानकारी पाएका छौँ यो रूट तपाईँले प्रयोग गर्दै हुनुहुन्छ भने आज 1:30 बजेपछि यो रूट या 1:30 बजेभन्दा अगाडिदेखि नै यो रूट अलिकति जामको अवस्था हुने भएको हुनाले तपाईँले अलिकति विचार गरेर यो रूट प्रयोग गर्दाखेरिमा छन् भने वैकल्पिक मार्गहरू प्रयोग गर्न सक्नुहुन्छ यसका साथै हिजो काठमाडौँ उपत्यकाभित्र भएको ट्राफिक कारवाहीको विवरण तपाईँलाई प्रस्तुत गर्छु। हिजो 2076 साल भाद्र 4 गते जाँड रक्सी खाएर सवारी चलाउने 106 जनालाई कारवाही गरिएको छ। त्यसै गरी लेन अनुशासन नमान्य 224 जनालाई कारवाही गरियो। 22 भाडाका ट्याक्सीहरूलाई कारवाही गरिँदा 25 सवारी साधनहरू जेब्रा क्रसिङ माथि रोकेर कारवाहीमा परेका छन्। 21 ट्रिपर कारवाहीमा परे भने 87 सवारी साधन सीसीटीभी मार्फत कारवाहीमा परेका छन्। फुटपाथमा पार्किङ गर्ने 157 कारवाहीमा पर्दाखेरि हर्न कारवाहीमा 64 परेका छन्। त्यसै गरी 32 सवारी साधनलाई व्हील लक गरेर कारवाही गरिएको छ। यसै गरी 982 अन्य कारवाहीहरूमा समावेश गरिएको छ। जम्मा हिजो 1711 सवारी साधन कारवाहीमा परे। त्यसै गरी हिजो काठमाडौँ उपत्यकाभित्र आउने र काठमाडौँ उपत्यकाभित्रबाट बाहिरिने सवारीहरूको संख्या यस प्रकार रहेको छ। विभिन्न नाकाहरूमध्ये नागढुङ्गाबाट हिजो 4912 सवारी साधन भित्रिए भने 5133 बाहिरिएका छन्। भक्तपुरबाट हिजो 5218 भित्रिए भने 5557 बाहिरिएका छन्। मुर्खुबाट हिजो 230 भित्रिँदा 235 बाहिरिएका छन्। फर्पिङबाट 556 भित्र 546 बाहिरिएका छन्। हिजो जम्मा 10916 गाडीहरू भित्र काठमाडौँ उपत्यकाभित्र प्रवेश गरे भने 11471 बाहिरिएका छन्। हिजो 38 सवारी दुर्घटना भए जसमा 30 सामान्य घाइते छन्। गम्भीर घाइते र मृत्युको संख्या भने रहेको छैन। हिजो लेन अनुशासन नमान्ने र जाँड रक्सी खाएर सवारी साधन चलाउने जति पनि महानुभावहरू हुनुहुन्छ उहाँहरूको लागि सचेतना कक्षाको तालिका यस प्रकार रहेको छ। लेन अनुशासन नमान्नेहरूका लागि 11 बजेदेखि 12 बजेसम्म, 1 बजेदेखि 2 बजेसम्म, 3 बजेदेखि 4 बजेसम्म सचेतना कक्षा हुन्छ भने जाँड रक्सी खाएर सवारी साधन चलाउनेहरूका लागि 10 बजेदेखि 11 बजेसम्म, 12 बजेदेखि 1 बजेसम्म र 2 बजेदेखि 3 बजेसम्म सचेतना कक्षा हुन्छ। ट्राफिक अपडेटपछि केही समाचारहरू। सरकारले काठमाडौँ तराई मधेस दूरतमार्ग फास्ट ट्र्याक निर्माणको विस्तृत प्रतिवेदन डीपीआर स्वीकृत गरेको छ। रक्षा मन्त्रालयले मन्त्री परिषदमा पठाएको झन्डै 5 महिनापछि फास्ट ट्र्याकको डीपीआर स्वीकृत भएको हो। कोरियाली कम्पनी ससुङले 6 महिना लगाएर तयार पारेको डीपीआरलाई गत चैत्र 11 गते रक्षा मन्त्रालयले मन्त्री परिषदमा पठाएको थियो। सरकारले स्वीकृत गरेको डीपीआरमा फास्ट ट्र्याकको लागत 1,55,00,000,000 उल्लेख गरिएको छ। यसअघि भारतीय कम्पनी ILNFS ले तयार पारेको डीपीआरमा 1,12,00,000,000,000 रुपियाँ लाग्ने अनुमान गरिएको थियो। नेपाली सेनाले बुझाएको डीपीआरमा 2,13,00,000,000,000 लाग्ने अनुमान गरिएको भए पनि सरकारले 1,55,00,000,000,000,000 झारेको हो। 1,55,00,000,000,000,000 फास्ट ट्र्याक निर्माणका लागि मात्रै लाग्ने रकम हो। यसमा मूल्य अभिवृद्धिकर भ्याटलाई समावेश गरिएको छैन। रसुवाको रामचे ग्राङ सडक खण्डमा पहिरो गएपछि रसुवागढी नाका जाने नाका जोड्ने सडक अवरुद्ध भएको छ। बुधबार राति 10 बजे गएको पहिरोले सडकको आधा भाग भत्किएको छ। साना गाडी आवाजावत गर्न सक्ने भए पनि ठूला गाडी आवाजावत गर्न नसक्ने प्रहरीले जनाएको छ। ठूला गाडी सञ्चालनमा ल्याउन का लागि भित्तो काटेर डाइभर्जन निर्माण गर्नुपर्ने प्रहरीले जनाएको छ। र यस्तै बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झुलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक 8 घण्टा सडक बन्द गरिने भएको छ। बागलुङको बाङ्गेचौरदेखि पर्वतको अदुवाबारी जोड्ने झुलुङ्गे पुल निर्माण गर्न दैनिक 8 घण्टा पर्वत बेनी मुस्ताङ सडक खण्ड बन्द गरिने भएको हो। यही भदौ 5 गतेदेखि 13 गतेसम्म बिहान 7 बजेदेखि 9 बजे र त्यसपश्चात बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म पर्वतको कुस्मा नगरपालिका 1 मालढुङ्गाबाट जलजला गाउँपालिकाको डमुवा खोलासम्म सडक बन्द गरेर सडक निर्माणको काममा तीव्रता दिन लागेको बागलुङ नगरपालिकाका मेयर जनक राज पौडेलले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय बागलुङ पर्वत र म्याक्तिगा जिल्ला प्रमुख अधिकारी बागलुङ नगरपालिकाका मेयर जनक राज पौडेल जिल्ला प्रहरी प्रमुख उद्योग वाणिज्य संघ पत्रकार महासंघका अध्यक्ष लगायतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। यी केही समाचारपछि कार्यक्रममा पालो भएको छ सड़क र सवारी सरकारको। आजको सड़क र सवारी सरकारका पाहुना हुनुहुन्छ हेलमेट्स नेपालका सहसंस्थापक सजन साक्य र आज सजनजीसँग सहकर्मी मल्लिका थापाले सड़क सुरक्षाको हिसाबले हेलमेटको गुणस्तरीयता के कस्तो हुनुपर्छ भन्ने विषयमा कुराकानी गर्नुभएको छ। सडक सुरक्षाको आधारमा हेलमेटको महत्व के कस्तो रहेको छ भन्ने विषयमा गरिएको यो कुराकानी अब प्रस्तुत गर्छु।
हेलमेटको छनोट गुणस्तरयुक्त हेलमेट गुणस्तरीय हेलमेटको छनोट चाहिँ कसरी गर्न सकिन्छ?
कुनै पनि हेलमेट किन्दा पहिला चाहिँ गुणस्तर भनेको चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ होइन। सो यो गुणस्तर हेर्नलाई चाहिँ डिफ्रेन्ट एङ्गलहरूले हामीले हेर्न सकिन्छ। जस्तै कि एउटा सर्टिफिकेसन लेभल, कुनै पनि हेलमेट पछाडि जस्तै कि इसिई सर्टिफिकेसन भनेको युरोपियन लेभल सर्टिफिकेसन, अनि आइएसआई भनेको इन्डियन लेभल सर्टिफिकेसन, डिओटी भनेपछि डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेसन अमेरिकन सर्टिफिकेसन, यस्तो सर्टिफिकेसनहरूले चाहिँ एउटा हेलमेटलाई टेस्टेड भएको छ कि नै, कसरी त्यसको गुणस्तर कसरी चेक गरिएको छ त्यो कुरा चाहिँ चेक गरेपछि पाउने सर्टिफिकेसन लेभलहरू हो कि। सो यस्तो यो मार्क देख्नु भयो भने हेलमेट्समा यो पक्कै पनि यसले सर्टेन लेभल अफ फोर्स, न्युटन अफ फोर्स अब्जर्भ गर्न सक्ने क्यापेसिटी भएको छ भनेर हामीले बुझ्न सकिन्छ कि। सो जहिले पनि हेलमेट किन्दा चाहिँ गुणस्तर छ कि नै भन्न चेक गर्नको लागि जहिले पनि एउटा लेभल जुन चाहिँ सर्टिफिकेसन लेभल हेर्न चाहिँ एकदमै इम्पोर्टेन्ट छ।
हजुर, जुन वर्गीकरण गरिएको छ नि अमेरिकन भारतीय भनेर, यसमा फरक चाहिँ केही हुन्छ कि हुँदैन?
अब डिफ्रेन्ट कन्टिनेन्टमा डिफ्रेन्ट खालको रोडहरू हुन्छ, डिफ्रेन्ट खालको राइडिङ स्टाइलहरू हुन्छ होइन। सो त्यो अनुसार डिफ्रेन्ट कन्ट्रीले आफ्नो सर्टिफिकेसन लेभल स्ट्यान्डर्ड मेन्टेन गरेको हुन्छ। जहाँ चाहिँ कि अब जस्तै कि इन्डिया र नेपाल जस्तो देशमा रोड कन्डिसन अलिकति राम्रो छैन त्यो अनुसार होइन। जस्तै कि हामीले युरोपियन स्ट्यान्डर्डहरू देख्छौँ होइन, युरोपियन रोडहरू देख्छौँ। सो त्यसले गर्दा चाहिँ के हुन्छ भने बाइक चलाउने जुन चाहिँ स्पिड युरोपमा चलाइन्छ त्यो स्पिड नेपाल इन्डिया जस्तो देशमा चलाउन गाह्रो छ होइन। सो त्यो गरेर इन्डियन सर्टिफिकेसनहरूभन्दा युरोपियन सर्टिफिकेसन स्ट्यान्डर्ड अलिकति हाई हुन्छ, किनभने त्यो भोलि गएर बढी स्पिडमा लड्यो भने त्यो अनुसार फोर्स पनि त्यो अनुसार इम्प्याक्ट अब्जर्भ गर्न सक्नु खाले हुन्छ। सो त्यो भएर डिफ्रेन्ट देशमा डिफ्रेन्ट स्ट्यान्डर्ड मेन्टेन गरिएको हुन्छ, आफ्नो रोड र आफ्नो इन्भाइरोमेन्ट हेरेर, कन्डिसन राइडिङ इन्भाइरोमेन्ट हेरेर त्यो अनुसार तोकिएको हुन्छ क्या डिफ्रेन्ट लेभलहरूमा।
पछिल्लो समय हेलमेटले जोगाउनु पर्नेमा फुटेर झन् जोखिम बढाएको भन्ने कुरा पनि आएको छ होइन, यसमा नक्कली र सक्कलीको कुरा आएको छ, कसरी छनौट गर्न सकिन्छ?
अहिले मार्केटमा तपाईँको यो नक्कली हेलमेटको पनि धेरै प्रथा चलेको छ होइन। अब जस्तै कि नेपाल जस्तो अलिकति प्राइस सेन्सिटिभ मार्केटमा यो नक्कली प्रडक्ट नट ओन्ली हेलमेट कि सबै अल ओभर मार्केटमै त्यो अनुसार एउटा उच्च चलेको छ, ट्रेन्ड चलिएको छ, जसले चाहिँ हाई कपी भए पनि हुन्छ, ओरिजिनल चाहिँदैन मलाई, फर्स्ट कपी, सेकेन्ड कपी, थर्ड कपी, त्यो अनुसार स्ट्यान्डर्ड मेन्टेन गरिएको छ, जसले सस्तोमा हामीले राम्रो हेर्दा राम्रो खाले हेलमेट भनेर टोकिएको छ होइन। सो त्यस्तोले चाहिँ एकदमै नराम्रो, यो जुन चाहिँ तपाईँको स्पेसली यो जुन चाहिँ सेफ्टी कुरा, जस्तै कि हेलमेट जस्तो सेन्सिटिभ कुरामा यो कपी प्रडक्ट आएकोले चाहिँ धेरै नै नराम्रो बनाएको छ यो मार्केटमा होइन। सो यसलाई चाहिँ हामीले सर्टिफिकेसन लेभल एउटा, अनि हामीले किन्दा पनि पर्चेस गर्दा पनि एउटा राइट ठाउँमा एउटा अथेन्टिक रिटेलरले बेचेको ठाउँमा मात्रै गएर किन्दा चाहिँ यसलाई चाहिँ ग्यारेन्टी हुन्छ कि हामीले जेन्युन प्रडक्ट, ओरिजिनल प्रडक्ट लिइरहेछौँ भनेर।
यसमा अब हेलमेटकै किसिमको कुरा गर्दाखेरि हाफ हेलमेट हुन्छ, फुल हेलमेट हुन्छ। यदि सक्कली हेलमेट नै किन्यो भने पनि हाफले चाहिँ बढी जोखिम गर्ने, फुलले चाहिँ सुरक्षित बनाउने हुन्छ कि हुँदैन?
सो यो कन्सेप्ट चाहिँ अलिकति डिफ्रेन्ट हो। हाफ हेलमेट, फुल हेलमेट, डट हेलमेट, डिफ्रेन्ट जर्नरको हेलमेटहरू हुन्छ। सो यो जर्नरहरू चाहिँ केमा भन्छ भने तपाईँको राइडिङ स्टाइलमा डिपेन्डेन्ट हुन्छ कि। सो यो फुल हेलमेटले अलिकति बेटर बचाउँछ, जुन चाहिँ तपाईँको चिन एरियामा प्रोटेक्ट गर्नेदेखि लिएर तपाईँको फेसियल एरियामा प्रोटेक्ट गर्ने, जहाँ चाहिँ हाफ हेलमेटले गर्दैन। तर हाफ हेलमेट लाउँदै नलाउने भनेको चाहिँ होइन। तर अब तपाईँको कुनै क्रुजिङ बाइक छ अनि तपाईँको अलिकति ले ब्याग, जुन चाहिँ एकदमै गर्मी ठाउँमा तपाईँको ले ब्याग हिसाबले बाइक चलाउनुहुन्छ भने हाफ हेलमेट पनि नराम्रो चाहिँ होइन त्यो हिसाबले। तर जस्ट भनेको जेन्युन र डुप्लिकेट प्रडक्टमा चाहिँ हामी बचेर रहनुपर्छ। तपाईँको राइडिङ स्टाइल केले हुन्छ त्यो हेलमेट सबै अफकोर्स लाउन सक्नुहुन्छ। यदि तपाईँ अफ रोड अलिकति एडभेन्चर गइराख्नु भएको छ भने फुल हेलमेट भन्दा पनि तपाईँलाई डट हेलमेटले बढी हेल्प गर्छ होइन। सो त्यो हिसाबले तपाईँको बाइक चलाउने जर्नल स्टाइलले नै तपाईँले कस्तो हेलमेट लाउनु भन्ने त्यो चाहिँ डिटर्माइन गर्छ।
अब मोटरसाइकल र स्कुटरकै कुरा गर्दाखेरि पनि स्कुटरको लागि भनेर हेलमेटहरू छुट्टै पनि पाउँछ होइन, मोटरसाइकलको लागि भनेर छुट्टै पाउँछ। यो सुहाउने नसुहाउने कुरा मात्रै हो कि के हो त?
यो अब तपाईँको एक्चुअली द यो जुन चाहिँ स्कुटरलाई यस्तो हेलमेट लाउनुपर्छ बाइकलाई त्यस्तो हेलमेट लाउनुपर्छ भनेको यो हामी एज अ कस्टमरले नै डिफाइन गरेको हुन्छ न कि तपाईँको प्रडक्ट भन्दा कहिले पनि यो स्कुटरको लागि हेलमेट यो बाइकको लागि हेलमेट भनेर त्यसरी भन्दैन हेलमेट भनेको जहिले युनिसेक्सै हुन्छ होइन सो त्यसमा चाहिँ अब तपाईँको राइडिङ स्टाइल भने जस्तो अब युजली नेपालको मार्केटमा हेर्नुभयो भने स्कुटर चालकहरू धेरै जस्तो फिमेल हुनुहुन्छ होइन अब कम्पेयर टु युरोपियन मार्केट अरू बाहिरको देशमा नेपाली फिमेलहरूको बडी साइज अलिकति सानो हुन्छ त्यो भएर चाहिँ हामीले स्कुटरमा चाहिँ अलिकति सानो हेलमेट लाउनुपर्छ अनि प्लस अनि स्कुटरको डिक्कीमा पनि हामीले राख्न सक्छौँ भनेर त्यो चाहिँ डिफाइन गरिएको चाहिँ छ होइन त्यो चाहिँ त्यो पार्टमा तर मलाई चाहिँ पर्सनली के लाग्छ भने आफूलाई कम्फोर्टेबल जस्तो हेलमेट त्यो आफ्नो बडी साइज अनुसार त्यो कसैले अलिकति हेभी वेट भएको मान्छेले अलिकति ठुलो फुल हेलमेटै स्कुटरमा लगाएर चलाउँदा पनि त्यसमा केही गडबडी चाहिँ होइन जस्तो आफूलाई कम्फोर्टेबल हुनु पऱ्यो आफूलाई इजी हुनु पऱ्यो र प्रोटेक्सन चाहिँ आफूलाई 100% भइरहेछ भने कन्फिडेन्ट हुनु पऱ्यो त्यसले चाहिँ डिफाइन गर्छ
सुरक्षाको दृष्टिकोणले पनि केही फरक पर्दैन हजुर यो सँगसँगै थुप्रै डिजाइन डिजाइनका हुन्छन् होइन अहिले त जस्तो बाइक आयो बाइक पनि थुप्रै डिजाइनका हुन्छन् हेलमेट पनि थुप्रै डिजाइनका हुन्छन् डिजाइनले दुर्घटना हुँदाखेरि केही फरक पार्ने हुन्छ कि हुँदैन
अब त्यो यो अब आजभोलि तपाईँको मोटरसाइकल भनेको चाहिँ मोर अफ अ प्यासन ड्रिभन इन्डस्ट्री हो अटोमोटिभ भनेको होइन अब प्यासनेट हुन्छ तपाईँको नयाँ तपाईँले भन्नुभयो जस्तो नयाँ मोटरसाइकल आउने बित्तिकै नयाँ मोटरसाइकल किन्न मन लाग्छ त्यही सिमिलरली आफ्नो बाइक मोटरसाइकल अपग्रेड गरे जस्तै हेलमेट पनि अपग्रेड गर्नु मन लाग्छ होइन सो तपाईँको चाहिँ अब हेलमेटमा चाहिँ के गर्नुपर्ने हुन्छ भने एकदमै केयरफुल्ली हुने हामीले कुन कुन हर्स पावर कति हर्स पावरको कति सिसीको बाइक चलाइरहेको छ त्यो अनुसार आफ्नो हेलमेटलाई चाहिँ हामीले मिलाउनु पर्ने हुन्छ सो कुनै हेलमेट तपाईँको 100 सिसीको बाइक चलाइराख्नु भएको छ भने अलिकति कम गुणस्तर भएको अलिकति कम सर्टिफिकेसन लेभल पास गरेको त्यस्तो हेलमेट लाउँदा पनि ठिक होला तर तपाईँ त्यही ठाउँमा त्यही त्यसरी नै त्यही रोडमा तपाईँले 500, 600, 1000 सिसीको बाइक चलाइराख्नु भएको छ भने त्यही लेभलको हेलमेटले चाहिँ हुँदैन होइन सो डिजाइन भनेको त्यो तपाईँको डिफ्रेन्ट सक अब्जर्भ गर्ने एट द एन्ड सबैको यही सब सक अब्जर्भ कसरी गर्छ हेलमेटले भन्ने कुरामा डिटर्माइन गर्छ अनि यो तपाईँले जति सिसीको जति पावरफुल बाइक चलाइराख्नु भएको छ त्यो अनुसार तपाईँले चाहिँ आफ्नो हेलमेटको डिजाइन त्यो अनुसार चुज गर्दा चाहिँ बेटर हुन्छ कि
कतिपयले चाहिँ महँगा मोटरसाइकलहरू किने तर हेलमेट चाहिँ अगाडिको सिसा भाइजर पनि नभएको लाउनुहुन्छ होइन कतिको उपयुक्त होला यो
यो भनेको चाहिँ अब मलाई पर्सनली चाहिँ के लाग्छ भने त यदि तपाईँले अब 5 लाख 10 लाख यति लाखहरू तपाईँले बाइकमा इन्भेस्ट गरिराख्नु भएको छ भने आफ्नो जिउ आफ्नो ज्यान जोगाउन एटलिस्ट 5,000, 10,000, 15,000 जति हेलमेटमा इन्भेस्ट गर्नु केही पनि नराम्रो कुरा चाहिँ होइन यो चाहिँ अब हामीले एज अ चालक हामीले आफूले नै अवेर हुनु पऱ्यो कि बाइक भने प्यासनले किनिन्छ भने हेलमेट भनेको तपाईँको आफ्नो सेफ्टी आफ्नो सेक्युरिटी आफ्नो इन्सुरेन्स जस्तो किनिन्छ तपाईँले जति राम्रो हेलमेट जति महँगो हेलमेट भए पनि अब तपाईँको गुणस्तरले अलिकति प्राइसमा डिटरमाइन गर्ला होइन अब हजुरले सबैले 50,000-60,000 जाने हेलमेट किन्नुपर्छ भन्ने छैन तर आफूले बाइक अघि भने जस्तो बाइक को सिसी अनुसार हेरेर एउटा हेलमेट चाहिँ आफूले आफूलाई डिटर्माइन गरेर चाहिँ चलाउन चाहिँ सक्नु पर्यो
नेपालको सन्दर्भमा कुराकानी गर्दाखेरि ग्रामीण सडक यो सँगसँगै सहरी सडक छ होइन राजमार्गहरू छन् यी सबै सडक अनुसारको आफूले दुर्घटनाको जोखिमबाट बच्नको लागि दुर्घटना हुँदाखेरि पनि आफूलाई सुरक्षित राख्नको लागि कस्तो कस्तो खालको हेलमेट चाहिँ उपयुक्त होला
हेलमेट भनेको अघि भने जस्तो गुणस्तर चिन्ह भएकै हेलमेट हुनु र अनि आफ्नो राइडिङ स्टाइल अनुसार कम्फोर्टेबल हुने हिसाबले आफूले हेलमेट लगाउनु सक्नुभयो भने कुनै पनि एक्सिडेन्टबाट हुने इन्जरिजबाट बच्न सकिन्छ अब जस्तै त्यो भन्छ नि हामीले एक्सिडेन्टबाट बचाउन एक्सिडेन्ट भनेको रोक्न सक्दैन तर एक्सिडेन्टबाट हुने इन्जरिजबाट चाहिँ रोक्न सकिन्छ त्यो भएर तपाईँको गुणस्तर भएको एउटा आफ्नो राइडिङ स्टाइल अनुसार मिलेको हेलमेट लगाउनुभयो भने तपाईँले मलाई जहाँसम्म लाग्छ जति जस्तो एक्सिडेन्ट भए पनि तपाईँको यो आफ्नो इन्जरिजहरूबाट चाहिँ सजिलै बच्न सकिन्छ
राजमार्गतिर चलाउँदाखेरि रङले पनि हेलमेटको आधारहरू अथवा हेलमेटको लेभल चाहिँ राख्छ भन्ने कुरा तपाईँले अघि सुरुमा पनि गर्नुभएको थियो कसरी राख्छ
अब यो कुरा चाहिँ कस्तो हुन्छ भने हामीले सिटी रोडमा चलाउनु र तपाईँको हाइवे रोडमा चलाउनु चाहिँ अलिकति हाइवे रोडमा तपाईँको डिफ्रेन्ट हुन्छ राइडिङ स्टाइल होइन सो त्यसले चाहिँ अब हाइवे रोडमा चाहिँ जहाँ चाहिँ कि तपाईँको ठुलो ठुलो बसहरू ठुलो ठुलो ट्रकहरू चलिरहेको छ जसले चाहिँ तपाईँको जुन चाहिँ भिजिबिलिटी डिस्टेन्स भनेको नजिकको त्यति राम्रो हुँदैन टाढाको मात्रै हुन्छ होइन सो नजिकको बस र चालकहरूले नजिकको भिजिबिलिटी त्यति राम्रो नदेखिसकेपछि तपाईँको हेलमेट तपाईँले कालो कलरको जुन चाहिँ अलिकति नोटिस नहुने खाले कलर लगाउनु भयो भने त्यसमा चाहिँ भोलि गएर इनकेस एक्सिडेन्ट भइहाल्यो वा लडिहाल्यो भने ट्रक चालकले यो मान्छेको टाउको कुन चाहिँ हो र रोड के हो कुन चाहिँ हो भनेर त्यो छुट्याउन सक्दैन. अब हामीले अलिकति हाई भिजन कलरहरू जुन चाहिँ येल्लो कलर त्यो अब हाइलाइट कलर्सहरू त्यस्तो खाले हेलमेट्सहरू लगायो भने जस्तो पनि जस्तो पनि चालकले तपाईँको ट्रक होस् गाडी होस् जस्तो चालकले पनि तपाईँको फर्स्टमा त सबकन्सियसली नोटिस हुने भनेको तपाईँको टाउको नोटिस हुन्छ. सो तपाईँको टाउको चाहिँ जहिले पनि जोगी चाहिँ रहन्छ. तपाईँको इनकेस लडिहाल्यो भने पनि पछाडिबाट कुनै गाडी आइरहेछ भने पनि फर्स्टमा उसले आफ्नो फर्स्टमा उसले तपाईँको टाउको र रोड ठ्याक्कै छुट्याउन सक्ने क्षमता हुन्छ र तपाईँको टाउकोमा ठोक्ने चान्सेस एकदमै कम हुन्छ. अनि अल्सो तपाईँको पछि गएर कहीँ डिस्टेन्समै बाइक चलाइराख्नु भएको छ भने पनि तपाईँको बाइकले भन्दा पनि तपाईँको हेलमेटले त ट्रक चालकले थाहा हुन्छ कि तपाईँ कति डिस्टेन्समा हुन्छ भन्ने त्यो इजिली आई क्याचिङ हुन्छ. सो
सुरुमा तपाईँले जुन हेलमेटको सुरक्षाको मापदण्डको कुराहरू गर्नुभयो, एउटा सुरक्षित मापदण्ड पूरा गरेका हेलमेटलाई बजारमा अहिले कति पर्छ होला मूल्यको कुरा गर्दाखेरि, कतिदेखि कतिसम्मको होला?
अब मापदण्ड चाहिँ डिफ्रेन्ट लेभलमा छ. जस्तै कुनै आइएसआई सर्टिफाइड हेलमेट जुन चाहिँ इन्डियन स्ट्यान्डर्ड सर्टिफिकेसन भन्छ मापदण्ड पाएको त्यो हेलमेट युजली तपाईँको एराउन्ड 1500 4-5000 5,000 पाउन सक्नुहुन्छ होला. तर जहाँ कि युरोपियन स्ट्यान्डर्ड इसिई सर्टिफिकेसन भएको वा डिओटी डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेसन भनेर अमेरिकन सर्टिफिकेसन भएको हेलमेट्सहरू चाहिँ तपाईँको एराउन्ड 5,000-15,000 रेन्जमा पाउनुहुन्छ.
पछिल्लो समय नेपालमा चलेको चाहिँ कस्तो छ त?
अब अहिले चाहिँ अलिकति एउटा ट्रेन्ड भनौँ न जुन चाहिँ चलिरहेको भनेको तपाईँको बाइकको कन्डिसनमा पनि धेरै जस्तो युवाहरूले अहिले आजभोलि 200 cc, 250 cc, 300 cc को बाइक चलाइराख्नु भएको कन्डिसनमा चाहिँ इन्डियन स्ट्यान्डर्डभन्दा पनि डिओटी र इसी स्ट्यान्डर्डमा गइराख्नु भएको छ. सो अहिले चाहिँ जुन चाहिँ हेलमेटको स्ट्यान्डर्ड गुणस्तर तपाईँको फिचर्सहरू तपाईँको यिनीहरू बुझेर नै तपाईँको किनिराख्नु भएको छ. सो त्यसैले गर्दा अहिले चाहिँ धेरै जस्तो युवाहरूले तपाईँको 5,000-15,000 रेन्जमा हेलमेट्सहरू बढी रुचाइराख्नु भएको छ.
साइकल चलाउँदा लगाउने हेलमेटमा पनि यसको केही तुलना हुन्छ?
हजुर, साइकल चलाउने हेलमेट्समा पनि तपाईँको सर्टिफिकेसनहरूदेखि लिएर सबै कुरा हुन्छ. तपाईँको सब जस्तो सुकै हेलमेट्स भए पनि तपाईँको बन्ने भनेको एउटा इपिएस लेयर भन्ने मेटेरियलले बनिएको हुन्छ जुन चाहिँ कि तपाईँको लड्दा तपाईँको त्यो सक अब्जर्भ गर्नुपर्छ. तपाईँको इपिएस लेयर हेलमेटको बाहिरको सेल भित्र पनि एउटा तपाईँको थर्मोकोल जस्तो एउटा सेल हुन्छ जुन चाहिँले चाहिँ तपाईँको एक्चुअल सक अब्जर्भ गर्ने हुन्छ. तपाईँको हेलमेट भनेको एक्सिडेन्ट हुँदा चाहिँ बाहिरको सेल फुट्ने होइन कि भित्रको सेल चाहिँ फुट्नुपर्छ तपाईँको अब्जर्भ चाहिँ गरिन्छ. हामीले बच्चामा साइन्समा पढ्थ्यौँ नि त्यो फोर्स क्यान बी निदर क्रिएटेड नट डिस्ट्रोइड भनेर. सो त्यस्तै कुरा गरेर त्यो फोर्स चाहिँ एउटा जुन चाहिँ अब्जर्भ गरेपछि कुनै न कुनै बाहिरको सेल पनि फुटेन तपाईँको भित्रको इपिएस लेयर पनि फुटेन भने तपाईँको टाउकोले त्यो सक अब्जर्भ गर्छ. भोलि गएर तपाईँले हेलमेट लगाउँदा पनि तपाईँको टाउको फुट्ने चान्सेस हुनसक्छ. त्यो भएर इपिएस चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो. जुन चाहिँ साइकल हेलमेटमा हेर्नुभयो भने हलुका हुन्छ, बाहिरको सेल हुँदैन, तर इपिएस लेयर चाहिँ एउटा हुन्छ. सो त्यस्तो भएको कारणले तपाईँको यो इपिएस लेयर चाहिँ राम्रो हुने हेलमेटै लगाउनुपर्छ र तपाईँको साइकल हेलमेटमा पनि यो इपिएस भन्ने लेयर चाहिँ तपाईँको राखेको चाहिँ हुन्छ. सो त्यो हिसाबले तपाईँको इपिएस कतिको राम्रो छ त्यो हिसाबले तपाईँको एउटा गुणस्तर चिन्ह त्यसमा साइकल हेलमेटमा पनि भएकै हुन्छ.
सामान्य अवस्थामा हाम्रो हेलमेट बिग्रियो भने पनि बाहिरको त्यति साह्रो बिग्रेको पाइँदैन, भित्र नै बिग्रेको पाइन्छ र नयाँ नबनाइकन कतिपयले चाहिँ त्यो भित्रको सामानहरू फेरेर बनाएर लगाउने पनि गर्नुभएको छ. फेरि बनाउँदाखेरि केही कमसल हुने हुन्छ कि हुँदैन?
अब तपाईँको जस्तै कि भाइजर भनेको चेन्ज गरिराख्नुपर्ने हुन्छ. त्यो चाहिँ यो पुरानै हेलमेटमा तपाईँले फेर्दा पनि केही फरक पर्दैन. तपाईँको भित्रको यो फर्महरू तपाईँले फेर्नु भए पनि केही पर्दैन. तर अघि भने जस्तो हेलमेटको सबसे मुख्य भाग भनेको तपाईँको इपिएस लेयर भन्ने हो. भोलि गएर तपाईँ एक्सिडेन्ट हुने बित्तिकै तपाईँले अब तपाईँलाई तपाईँको जिउमा तपाईँको टाउकोमा केही फरक परेको छैन, तपाईँले ठुलो एक्सिडेन्ट पनि हो जस्तो लागेन भन्नु भए पनि तपाईँले एकचोटि हेलमेटको त्यो थर्मोकोल जस्तो सेलभित्रको एउटा पार्ट हेर्नुहोस् कि त्यो क्र्याक भएको छ भने तपाईँले इमिडिएटली हेलमेट फेरिहाल्नुहोस्, किनभने त्यो जस्तै फर्स्ट एक्सिडेन्टमा तपाईँलाई जसरी बचायो सेकेन्ड एक्सिडेन्टमा त्यसरी बचाउँदैन. तपाईँको अरू त्यो बाहेक अरू जस्तै कि तपाईँको भाइजरहरू तपाईँको यिनीहरू भनेको तपाईँले पुरानै हेलमेटमा चेन्ज गर्दा पनि केही फरक परेन. अब तपाईँको इपिएस भनेको चाहिँ एकचोटि बिग्रिसकेपछि तपाईँले नयाँ हेलमेटमा जानै पर्ने हुन्छ।
अब सुरक्षित यात्राका लागि एउटा चालकले अथवा भनौँ मोटरसाइकल पछाडि बस्नेहरूले हेलमेट प्रयोग गर्दा कस्ता कस्ता कुरामा सावधानी अप्नाउनुपर्छ?
अब जस्तो पनि चालक वा जस्तो पनि पिलियन राइडर्सहरूले चाहिँ हेलमेट्स लगाइराख्नु भएको छ भने त्यसमा चाहिँ अब एउटा अघि भने जस्तो कम्फर्टको आफ्नो हेर्नु पऱ्यो। हजुरको भाइजरबाट क्लियरली तपाईँले रोड देखिराख्नु भएको छ कि नै त्यो भन्ने कुरा तपाईँले याद गर्नुपर्ने भयो। अनि प्लस अनि तपाईँ चाहिँ एउटा हेलमेट जस्तो लाउनु भए पनि एउटा चाहिँ एउटा कन्सियस चाहिँ रोडमा बस्दा चाहिँ तपाईँको जहिले पुरा ध्यान भनेको चाहिँ तपाईँको रोडमै हुनु पऱ्यो कि न कि तपाईँको फोनमा वा अरू गफमा झुल्नुभन्दा पनि तपाईँको फुल कन्सन्ट्रेसन रोडमै भयो भने यो एक्सिडेन्टबाट धेरै बाँच्न सकिन्छ। आफ्टर अनि पछि हेलमेट भनेको गुडस्तर लाग्यो भने अफकोर्स इनकेस केही भइहाल्यो भने पनि त्यो हेलमेट भनेको एउटा इन्सुरेन्स जस्तो चाहिँ भइहाल्छ।
यदि तपाईँ दुई पाङ्रे सवारी साधन चलाउँदै हुनुहुन्छ भने हेलमेटको प्रयोग चाहिँ अनिवार्य रूपमा गर्नुहोस् र हेलमेटको प्रयोग पनि गुणस्तरीय हेलमेटको प्रयोग गर्नुहोस् जसले हुन सक्ने सम्भाव्य जोखिमबाट तपाईँलाई बचाउँछ र यदि तपाईँ दुर्घटनामा परिहाल्नुभयो भने पनि तपाईँलाई त्यसले बचाउन सक्ने स्थिति रहन्छ। हामी केही बेरमै उज्यालोको फेसबुक पेजमा तपाईँको प्रतिक्रिया र प्रश्न हाम्रो जवाब सीताराम हाचितुको लिएर आउँछौँ। उज्यालो सुन्दै गर्नुहोला।
केही वर्ष अघि एउटा यात्रा सुरु गरेको थिएँ। रुपियाँ पैसाको कमी थियो तर हौसलाको थिएन। पछि हटिन, अगाडि बढ्दै गए। बाटो सजिलो थिएन तापनि आफ्नो बाटो आफै बनाए। बर्ड फ्लूको कारणले धेरैपल्ट बिजनेसमा हानि उठाउनु पर्यो। जति कमाएको थिएँ दशा लागेर एकैपल्टमा सकियो। बिजनेसको अकाउन्ट फेरि जिरो। तर पनि हारको कारण कहिले हरेस खाइन। बढ्दै गए सफलताका खुड्किलाहरू चढ्दै गए। यसैले आज म खुसी छु। मेरो सपना छ नेपालको सबैभन्दा सफल बिजनेसम्यान बन्ने। आफ्नो दरिलो इच्छाहरूमा जो अडेर रहन्छ उसैलाई त योद्धा भनिन्छ।
टाटा योद्धा न झुक्छ न रोकिन्छ।
हामी सधैँ सोध्ने गर्छौं विभिन्न ऋणको धितो बारे, ब्याङ्कले प्रदान गर्ने सेवा सुविधा बारे, बचतको ब्याज दर र सेफ्टी बारे। तर कहिले गाडी किन्दा आफू र आफ्नो परिवार चढ्ने गाडीको सेफ्टी बारे सोध्नु भएको छ? अबदेखि सोध्नुहोस् के यो सेफ छ।
टाटा नेक्सन, द ओन्ली एसयूवी इन नेपाल विथ 5 स्टार सेफ्टी रेटिंग।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क र उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सिप्रदी र टाटा मोटर्सको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले उत्पादन गरेको सड़क र सड़क सुरक्षाको विशेष समेट्दै आएको कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रमको साथमा छु रोशन। हामीलाई तपाईँ काठमाडौँमा 90 MHz सुन्न सक्नुहुन्छ भने उज्यालो .com र उज्यालो एपबाट पनि प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। र तपाईँले हामीलाई उज्यालोमा सुन्ने मात्र होइन हामीसँग प्रतिक्रिया पनि जनाउन सक्नुहुन्छ। जसरी आज हामीले हाम्रो उज्यालोको फेसबुक पेजमा सोधेका छौँ अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउन के गर्नुपर्ला। त्यसका लागि थापा सरकारले लेख्नु भएको छ सबै नियम कानून पालना गर्नुपर्छ। त्यसै गरी सरोज पाण्डेले लेख्नु भएको छ जनचेतनामूलक कार्यक्रम ल्याइ जरिवाना र कडाईका साथ पार्किङको नियम पालना गराउनुपर्छ। यी सबै कुराहरू हामीले उज्यालोको फेसबुक पेजबाट लिएर ब्रोडकास्ट गर्छौं र आजको लागि हामीले यो खण्डमा प्रश्न हाम्रो जवाफ सीताराम हाच्योतुको यो खण्डमा अव्यवस्थित पार्किङलाई कसरी व्यवस्थित गर्न सकिएला भनेर पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाच्योतुसँग सोधेका छौँ र यहीसँग सम्बन्धित रहेर हामीले उज्यालोको फेसबुक पेजमा पनि तपाईँको विचार जान्ने प्रयत्न गरेका छौँ। तपाईँ आफ्नो विचार व्यक्त गर्दै गर्नुहोस्। अहिलेको लागि सुनौ ट्राफिकका पूर्व प्रहरी निरीक्षक सीताराम हाच्योतुले दिनुभएको यो जवाफ।
उपत्यकामा चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन पार्किङको कुरा गर्दाखेरि विद्यमान समस्या के छ जस्तो लाग्छ?
मेरो विचारमा अहिले सडक हामीले फराकिलोको नाममा यस्तो राम्रो राम्रो पुरानो घर पनि हामी पाउरोटी काटेपछि काटेको थाहा छ। लाजिमपाटी एरिया भयो, सार्दोपाटी एरिया भयो, कुमारीपाटी एरिया भयो, दामार्ग भयो, धेरै ठाउँमा देखाएको छु हामीले यसरी घर नै, यसो पुरानो पुरानो घर पनि यसरी नयाँ नयाँ घर पनि त्यो धान गरेको घर नै पिल्लरै उठाएर हामीले 4 फिट 5 फिट 10 फिटसम्म हामी काटेको थाहा छ। त्यो ठाउँमा गाडी पार गर्दाखेरि आफ्नै घर अगाडि आफ्नो घर टुक्रा पाएर बनाएको बाटो अब्जर्भ गर्न सहिलो होस् जाम नहोस् भनेर बनाएको ठाउँमा पार्किङ दिँदाखेरि त्यो मान्छेको मनमा कस्तो होला? त्यो घर भड्काएको त मतलब भएन नि, फेरि जति घर भड्कायो त्योभन्दा बढी पार्किङ सुरु भयो भने त बाटो बढाएको के मतलब, चोरा बढाएको के मतलब होइन। त्यस कारण सरकारको नीति के ल्याउनु पर्छ भने अब 5 वर्षभित्रमा म्याक्सिमम् अब 5 वर्षभित्रमा कुनै सवारी साधनहरू गाडी सडकमा पार्न नपाउने, त्यसको लागि विकल्प स्थानीय सरकार छ, नगरपालिका महानगरपालिका धेरै छ, त्यो तन्न पैसा पनि छ, उसले बहुतले घर बनाउनु पर्यो, पार्किङ घर बनाउनु पर्यो, उसले त आफूले नबनाए पनि अरूलाई त्यो जति आउँछ कर माफ दिनु पर्यो। अरू अरू चिजमा हामीले साझा बसको कुरा गरेका छ, साझा बसमा अब 1 वर्षमा कति करोड घाटा भएछ भन्छु, त्यो घाटा भए पनि त्यो जनतालाई फाइदा हुने काम त सरकार स्थानीय सरकारले गर्नु पर्यो नि, खोइ न काठमाडौँमा गराएछ न ललितपुरमा गरेर भक्तपुरमा गराएछ, उपत्यका कुरा गर्यो, अरू ठाउँमा कुरा नगर्नु, पोखरामा गर्नुपर्छ, बिहारमा गर्नुपर्छ, ठाउँ ठाउँ जुन छ अहिले सोच्नुपर्छ, अहिले सोचेन भने यो पार्किङ पोखरामा पनि, पोखरा हामी रमणीय दृश्य भन्छ पर्यटक ल्याउने ठाउँ हो, पोखरामा पनि स्थानीय सरकारले त्यहाँ पार्किङको अहिले नै उसले सुविधा दिन सकेन भने त्यहाँ यात्रु जो पर्यटकहरू घट्ने सम्भावना बढी छ, जहाँ जामै जाम, ट्राफिक जाम, जाम पहिला हामी जाँदाखेरि त्यहाँ खोइ जाम छ, यो त गाडी ब्रेक हान्नु नपर्ने अवस्थामा अहिले घन्टो जाम भइसक्यो त्यहाँ पनि। त्यस कारण अहिले काठमाडौँ उपत्यकामा पनि यो अवस्थामा सरकारले नै अब एउटा चिज के भन्छ, 5 वर्षभित्रपछि कुनै गाडीहरू सडकमा पार गर्नुहुन्न, सडक भनेको गुड्ने ठाउँ हो त्यो। अनि अर्को कुराहरू अब 5 वर्षमा अब तुरन्तै सरकारले के गर्नुपर्छ भने अब 12 बजेदेखि 3 बजेसम्म मात्रै त्यो मुखे पार्किङ स्थल नबनाएसम्म 12 बजेदेखि 3 बजेसम्म हामी गाडी सडकमा पार गर्न दिने, पिकआवरमा गर्न नदिने, त्यो पनि आउनु पर्यो। दुई लाइन भनौँ अब त गल तपाईँ अफिसको गलीमा अब त्यहाँनिर हाम्रो जुन ठाउँमा 2 लाइन भन्छौँ हामी आउनु जाने गाडीमा कुनै पनि त्यहाँ 2 पाङ्ग्रे 4 पाङ्ग्रे पार्क गर्न नपाउने। हामीलाई पार्किङ कुरा के भएछ भने अब ब्याङ्क खोला छ, रेस्टुरेन्ट खोला छ, उसको पसल के हो, उसको पार्किङ कहाँ हो, सडकमा हो।
अहिले यो न्यू रोड क्षेत्रको स्मार्ट पार्किङको कुरा चाहिँ कसरी लिनुहुन्छ तपाईँले?
अहिले विकल्प रूपमा छिनेकलाई ठिक छ, तर महँगो भयो, धेरै जनताको धेरै महँगो भयो भने त्यो पहिला अब अरू अन्य ठाउँमा गाडीको 25 रुपियाँ लिने ठाउँमा अहिले उसले पनि 50 रुपियाँ लिन थाल्यो। पहिला उसमा हाम्रो अन्नपूर्ण जस्तो ठाउँमा पनि 40 रुपियाँ थियो, अहिले 200 रुपियाँ पुगिसक्यो। त्यसले गर्दा के हुन्छ भने त्यो यसलाई पैसा बढी दिन बढी हुनासाथ नै पहिला के ल्यायो भने पैसा बढिराखेपछि मान्छेले पार्किङ कम गर्छ भनेर सोचेको, मान्छेलाई नभए नहुने भएकोले पार्किङ पनि नभए नभएको पानी जस्तै हो, गाडी भएको मान्छेलाई कुनै पसलमा जाँदाखेरि पानी जति आवश्यक छ त्यो गाडीवालाले पार्किङ पनि आवश्यक छ, गाडी त मोर्चा चलेर आएपछि यसलाई पार्किङ खोजिहाल्छ उसले, किनभने कुनै अफिसमा होस् कि कुनै ठाउँमा जाँदा कि कुनै सामान किन्न पनि उसको पार्किङ कहाँ छ भने सबभन्दा समस्या गाडी र मोर्चालाई भएको मान्छेलाई सबभन्दा समस्या नै पार्किङ हो। अहिले काठमाडौँ जुन अहिले निरोड एरियामा राखेको पार्किङ भयो, धुवामा राखेको पार्किङ, त्यो सडकमा पार्किङ, त्यहाँको रमणीय जुन निरोड एरिया भनेको कुरा त त्यो भिनेसमा त्यहाँ कुनै गाडी मस्ती पाङ्ग्रे बाहेक 4 पाङ्ग्रे पठाउनु अवस्था छैन अब त राति मात्रै। त्यस कारण यो निरोड एरियामा पनि पार्किङ बिस्तारै हटाउनुपर्छ।
ट्राफिक प्रहरीले चाहिँ कस्तो अवस्थाको सवारी साधनमा चाहिँ लक लगाउने, तालचा लगाउने, गाडीमा उठाएर लाने, पुर्याउने गर्छ त?
यसमा के गर्छ भने जुन गाडीले नो पार्किङमा राख्यो, अब जेब्रा क्रसिङमा पार गर्यो, मोडमा पार गर्यो, जुन गाडीले अरू गाडीलाई अरू मान्छे आवतजातलाई समस्या भयो भने हामीले लग लगाउँछु र लग लगाएको पनि यसमा अब पहिला जस्तो गाडी भएको भए के हो भने गाडी टु तानेर लाने कुरामा राम्रो हो त्यो अरू देशमा, किन भन्दाखेरि लग गऱ्यो अप्सन लग्यो भने त्यसमा के आयो भने धेरै गाडी उनको बम्पर फुट्यो, त्यो तान्दाखेरि नोक्सान भयो भने कम्प्लेन गरेको कारणले हामी गाडी पनि छैन पनि त्यो लग लगाउने मलाई चित्त बुझाएको छैन, किन भन्दाखेरि त्यो गाडीले जाम हुन्छ जाम भइरहेछ भनेर उसलाई त्यहाँ रोकेको कार्य गर्नुपर्ने, लकै गर्दाखेरि त झन् जाम हुन्छ झन् जाम हुने भयो नि त्यसमा सजाय मात्र पाउने भयो। त्यस कारण त्यो लक गएर मान्छेले भोलिदेखि कसले नराखेको हो भने त त्यो राम्रै हो त्यो। अब त्यो लक राखे पनि काठमाडौँमा त्यो पार्किङ व्यवस्था नभएको कारणले गर्दा ट्राफिक लक गरी जान्छ त्यहाँ गाडी पार्क गरी गएछ अहिले देखाएको छु मैले कुनै कमी आएको देखेन त्यस कारण लक गर्नु भन्दा पनि त्यो गाडी लक गरेपछि लक गर्नु भन्दा पनि कुनै त्यो अब न महानगरपालिका ललितपुर काठमाडौँले के गर्नु पर्थ्यो नि दसवटा जति त्यो तान्ने नि त्यो गाडी ल्याएर एक ठाउँमा उता झालखेल गाडी पार्किङमा त्यो राख्न सक्यो भने त्यहाँ जाम हट्छ पनि त्यो लक लागेको छिनिकलाई ठिक छ त्यो लामो समयसम्मलाई हुन्न त्यो लक गरेछ नि जाम हुने भयो नि
कार्यक्रम सड़क र सवारी सुन्दै हुन्छ कार्यक्रम सड़क र सवारीमा यसैसँग सम्बन्धित पार्किङ विषयसँग सम्बन्धित हामीले सोधेको प्रश्न अव्यवस्थित पार्किङलाई कसरी व्यवस्थित गर्न सकिएला त्यस प्रश्नको प्रतिक्रियाका लागि लेख्नुभएका केही कमेन्टहरू म तपाईँलाई सुनाउँछु भइरहेको पार्किङलाई व्यवस्थित गर्ने शुल्क पार्किङ शुल्क धेरै लिने गरिएकोले पार्किङ शुल्क घटाउने र 500 मिटरको दूरीमा पार्किङ गर्ने स्थान राख्नुपर्छ र केही स्थानमा पार्किङ शुल्क धेरै लिने भएकोले पार्किङ गर्दै गर्दैनन् भनेर अशोक सारूले लेख्नु भएको छ त्यसै गरी राजीव बुढाथोकी लेख्नुहुन्छ सवारी साधनका लागि पर्याप्त मात्रामा पार्किङको व्यवस्था हुनुपर्छ किन हामी कहाँ त प्रायःजसो स्थानमा पार्किङ नै हुँदैन निश्चित स्थानमा मार्केटको चाप चहल पहल धेरै हुनेहरूमा सवारी पार्किङ हुनु जरुरी छ अन्यथा अवस्था अव्यवस्थित नै हुन्छ भनेर उहाँले लेख्नु भएको छ त्यसै गरी वीरेन्द्र बुढाले सवारी साधन हुनेहरूले कुन ठाउँमा सवारी साधन पार्किङ गर्ने भनेर जान्नुपर्छ र नियमको पालना गर्नुपर्छ सरकारले पनि पार्किङको व्यवस्था गर्नुपर्छ भनेर उहाँले लेख्नु भएको छ तपाईँको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद अब भने कार्यक्रम सड़क र सवारीमा पालो भएको छ सड़कबाट चालक हो र आजको यस खण्डमा हामीले 52 J 5546 नम्बरको ट्याक्सी चलाउनु हुने विष्णु घिमिरेसँग कुराकानी गरेका छौं सहकर्मी मल्लिका थापाले दोलखा घर भएर विष्णुजीले विगत 3 वर्षदेखि काठमाडौँमा ट्याक्सी चलाउँदै गर्दाखेरिमा भोग्नुभएका कुराहरूलाई समेटेर यो कुरा सुनाउनु भएको छ
3 वर्ष जति भयो ट्याक्सी चलाउन थाल्नु भएको होइन तपाईँको अनुभव के कस्तो छ त
मलाई सुरु सुरुमा ट्याक्सी चलाउँदा त जे भयो नि सोचे जस्तो छैन दुःख छ ट्याक्सीमा होइन अलि धेरै गाह्रोहरू छ धेरै कष्टहरू छ अब हामीलाई अलिकति ट्राफिक प्रशासनले अलिक धेरै दुःख दिन्छ भाडा गाडीहरू भनेर होइन त्यो भने ट्याक्सीमा अलिक गाह्रै छ
कस्तो खालको समस्या चाहिँ भोग्नु भएको छ
समस्याहरू अब धेरै छ भनौँ न 24 घन्टा बाटोमा खटिरहनु पर्ने हुन्छ यो हाम्रो पेसा यस्तो छ धुवा धुलो होइन ट्राफिक जाम धेरै छ यस्तो बाधाहरू भनौँ न अलिकति ट्याक्सी पार्किङ छैन अलिकति धेरै त्यस पछाडि अब अलि ट्याक्सीमा सोचे जस्तो भनौँ न अहिले अलिकति फाइदा पनि छैन अब मिटरमै प्रायः प्यासेन्जरलाई मिटरमा सर्भिस दिनुपर्ने हुन्छ मिटरमा खासै अलिकति हामीलाई फाइदा छैन मिटरमा 2069 सालमा भाडा समायोजन भएको अब अहिलेसम्म राज्यले हामीलाई भाडा समायोजन गरिदिएको छैन अनि त्यसको लागि हामी पीडित छौँ अहिले जहाँ गए पनि प्रायः धेरै खाली हिँड्नुपर्ने हुन्छ ट्याक्सीमा ट्रिप पाउँदैन ट्याक्सीहरू धेरै छ र ट्याक्सीहरू लगायत अहिले फेरि अलिकति प्राइभेट गाडीहरूले नि ट्याक्सीको टिपहरू धेरै गरिरहेछ टुटल्स पठाउदेखि लिएर प्राइभेट गाडीहरू धेरैले हाम्रो टिपहरू थुतिरहेछ खोसिरहेछ त्यही भएर अलि धेरै कष्ट छ धेरै मेहनत गर्नुपर्छ
जुन भाडाको कुरा गर्नुभयो नि भाडा वृद्धि गर्ने काम सरकारले गरेन भनेर सरकारले भाडा वृद्धि नगरेकोले ट्याक्सी चालकहरूले चाहिँ यात्रुहरूसँग बढी लिने गरेको भन्ने गुनासो चाहिँ यात्रुहरूको छ के भन्नुहुन्छ यसमा
अब त्यो बढी लिने गरिएको छ भन्ने त होइन अब होइन अब सबै ठाउँमा अब ट्याक्सी चालक सबै ठाउँमा राम्रो छ पनि भन्दिनँ म होइन किनभने मेरो अनुभवमा अब प्रायः ठाउँमा ट्याक्सी चालक फटा पनि होला नि 100% 25% फटा भयो 75% राम्रै छ ट्याक्सी चालकहरू होइन जुन ती यस्तो फटाहरू चाहिँ अब मलाई लाग्छ जबसम्म जहाँ ती फटाहरू चाहिँ अलिकति राज्यकै कारणले भइरहेछन् जहाँ त्यस्तो फटा अड्डाहरू छन् त्यस्ता अड्डा बनाएर बसेका छन् एयरपोर्ट बस पार्क कलङ्की जस्ता यस्ता ठाउँहरू छन् त्यस्तो ठाउँमा अलिकति प्रशासनले पनि पैसा खाएर हो कसरी हो अब त्यहाँको ट्याक्सीहरूलाई कारवाही गर्न सकिरहेको छैन तिनै फटाहरूले गर्दाखेरि अलिकति ट्याक्सीहरूको अलिकति बदनाम पनि भइरहेछ र अर्को कुरा मलाई लाग्छ होइन ट्याक्सी अलिकति राम्रो व्यवस्थापन गर्नको लागि चाहिँ राज्यले व्यवस्थापन राम्रो गरिदिनको लागि ट्याक्सीहरूको पनि समस्या छन् बाधा छन् अर्चना छन् धेरैले अब प्यासेन्जरले नि अलिकति फटा चोर अलिकति गुन्डागर्दी भनेर धेरै यस्ताहरू आवाज सुनिरहेछन् तर कदापि पनि यो मेरो विचारमा हुन सक्दैन होइन ट्याक्सी चालकहरू पनि अब यहाँ नलगाएर विदेशका विभिन्न देशहरूमा पनि ट्याक्सी चालकले आफ्नो ट्याक्सी चलाएर आएका छन् त्यहाँ राम्रै बनेर आएका छन् होइन आखिर नेपालमा पनि त्यो सम्भव छ गर्न सक्छन् ट्याक्सी चालकले होइन र ट्याक्सी चालकहरूका नि केही मागहरू छन् ती मागहरू पुरा भयो भने ट्याक्सी चालकहरू राम्रो हुन्छ मेरो विचारमा सुदृढीकरण हुन्छ भनौँ न राम्रो हुन्छ व्यवस्थापन गर्यो भने राज्यले मलाई चाहिँ त्यस्तो लाग्छ र अहिले आएका टुटल्स पठाउहरू जुन गैर कानुनी रूपमा आएका छन् यिनीहरू ट्याक्सी चालकलाई मात्र ठगा ठगा फो ठगा चोर फटा भनिरहेछन्, तर राज्यमा तपाईँको जबकि प्राइभेट गाडीले चाहिँ दिनादिन ट्याक्सीको टिप खोसेर हिँडिरहेछ, उनीहरू चाहिँ फटा छैनन्, र ट्याक्सी चालक चाहिँ जबसम्म कि एउटा मेहनत गरेर बिहान 7 बजीदेखि बेलुका 10 बजी राखेसम्म खटेर दिनको 1500-2000 कमाएर कमाइरहेछन् होइन, उनीहरू चाहिँ कुन आधारले फटा भए?
यो सँगै तपाईँले उपत्यकाको सडकको कुरा गर्दाखेरि कस्तो पाउनु भएको छ अहिले?
उपत्यकाको सडकको कुरा हेर्ने भने त अब सडकको त कुरै नगरौँ, हामीले ट्याक्स तिरे अनुसारको हाम्रो केही सुविधा छैन, राज्यलाई हामीले त्यही अनुसारको धेरै म्याक्सिमम् ट्याक्स तिरेको छौँ। अब तैपनि उपत्यकामा चाहिँ खाडल छ धेरै बाटोहरू, गाडी म्याक्सिमम् त खाडलमा गाडी हाल्दाखेरि मर्मत गर्नुपर्ने हुन्छ, धुलो धुवाँ बढी छ, जाम त्यत्तिकै छ, व्यवस्थापन छैन, अब हिलो छ, 200 रुपियाँको टिप लिएर गयो 200 रुपियाँकै गाडी धुनुपर्ने बाटोहरू छन्, अब त्यस्तो समस्या, हिलामा गाडी हाल्नुपर्छ, गाडी बिग्रिन्छ, धेरै समस्या छन् हजुर।
दुर्घटनामा पर्नु भएको छ कि छैन तपाईँ आफै?
अब त्यस्तो दुर्घटना भनेको त अब म आफै त परेको छैन, सर्वप्रथम फर्स्टमा आफू चालकले अलिकति आफू राम्रोसँग चलाउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ, र अहिलेसम्म त त्यस्तो छैन, अब शान्ति नै रोडमा गुड्ने गाडी हुन, अब धेर थोर अब छाइ छुइदा हुन्छन्, अलिकति मोटरसाइकलहरूले अलिक पेलेर हिँड्छ ट्याक्सीहरूलाई, अलिक भाडा गाडीहरूले अलिक पेलेर हिँड्छ, अलिअलि छाइ छुइदा भएको छ।
सुनिहाल्नुभयो एउटा चालकको दुःख, अब भने कार्यक्रममा पालो भएको छ सवारी साहित्यको। र आजको लागि मैले 2486 नम्बरको पानी ट्याङ्कको सवारी साहित्य लिएको छु, जसमा लेखिएको छ, हतार नगर्नुहोस् जीवन अमूल्य छ, एकैछिन ढिला होस् भेट अवश्य हुन्छ, धिमागति जिन्दगीको क्षति हुँदैन भन्ने कुरा। र यिनै सामग्रीसँगै अब भने हामी कार्यक्रम सडक र सवारीको अन्त्यतिर आइपुगेका छौं। सिप्रेती तथा टाटा मोटर्सको सहकार्यमा तयार पारेको रेडियो कार्यक्रम सडक र सवारीमा हामी सडक र सडक सुरक्षाको विषयलाई भोलि पनि उठाउँछौं, र भोलि तपाईँका विचार र तपाईँका जति पनि भावना छन् त्यसलाई पनि समेट्ने प्रयत्न गर्छौं। प्राविधिक मित्र मनोज विष्टलाई धेरै धेरै धन्यवाद। अबको लागि रोशन केसी छुटिन्छु। तपाईँ कतै निस्किँदै हुनुहुन्छ भने आफूले प्रयोग गर्ने सवारी साधनलाई राम्रोसँग चेक जाँच गर्नुहोस्, मौसमको बारेमा बुझ्नुहोस् अनि मात्र निस्किनुहोस्। हस्त नमस्कार, शुभ दिन।